بسم الله الرحمن الرحیم. حضرت عمران ابن حسین رضی اللہ تعالی عنہ سے منقول ہے کہ ایک شخص حضرت نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور آنے والے نے کہا السلام علیکم، وہی جو کل جو اصولی بات گزری تھی کہ باہر سے مجلس میں آنے والا اہل مجلس کو سلام کرے. فرد علیہ، تو نبی کریم صلی اللہ علیہ وسلم نے جواب دیا ثم جلس، وہ آنے والے آدمی آ کر کے مجلس میں بیٹھ گئے. معلوم ہوا کہ کسی مجلس میں اس طریقے سے پہنچے اور سلام سے خلل نہ ہوتا ہو تو سلام کر کے بیٹھ جاوے. تو نبی کریم صلی اللہ علیہ وسلم نے ان کے اس عمل کے اوپر فرمایا عشرن، یعنی 10 نیکی ان کی پکی ہو گئی، ان کو اللہ تعالیٰ 10 نیکی عطا فرمائیں گے. ایک دوسرا مسئلہ یہاں غور کرو، علیکم، اس آنے والے شخص نے جواب میں سلام کرنے میں جمع کا صیغہ اختیار کیا، آنے والے شخص نے سلام کرنے میں جمع کا صیغہ السلام علیکم. معلوم ہوا کہ جس کو ہم سلام کر رہے ہیں وہ فرد واحد ہو، پھر بھی جو ہے جمع کے صیغے سے سلام کرنا چاہیے. فرد واحد بھی ہو تو ابھی سلام جمع کے صیغے سے کرنا چاہیے. اب سلام تو انہوں نے کیا، آنے والے نے، لیکن نبی کریم صلی اللہ علیہ وسلم نے اس پر کوئی نکیر نہیں فرمائی. یہ تقریر رسول ہمارے لیے حجت بن گئی کہ سلام کرنے والا مخاطب فرد واحد ہو تو بھی جمع کے صیغے سے سلام کرے. ثم جاء آخر، پھر دوسرے شخص تشریف لائے اور انہوں نے آ کر کیسے سلام کیا، السلام علیکم ورحمۃ اللہ، آنے والے نے رحمت اللہ کا لفظ بڑھا دیا. فرد علیہ، ان کو بھی جواب دیا گیا. فجلس، وہ بھی آ کے بیٹھ گئے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا 20 نیکی پکی ہو گئی. پھر ایک تیسرے شخص آئے اور ان آنے والوں نے کیا کہا، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. دیکھو پہلی مرتبہ میں صرف السلام علیکم، دوسری مرتبہ میں ورحمۃ اللہ کا اضافہ، تیسری مرتبہ میں وبرکاتہ کا مزید اضافہ. تو نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا، 30 نیکی مل گئی. فرد علیہ، ان کو بھی جواب دیا گیا، وہ بھی آ کے بیٹھ گئے اور حضور نے کیا فرمایا، 30 نیکی اس آدمی کو مل گئے. گویا کہ سلام کامل ثواب کامل، سلام کامل ثواب کامل، انہوں نے کامل سلام کیا، السلام علیکم ورحمۃ اللہ وبرکاتہ، تو کامل نیکی مل گئی. کتنی؟ 30. 30 نیکی سے ان کا کام بن گیا. اور آگے روایت آ رہی ہے، اس میں لفظ و مغفرت ہو بھی ہے، تو اس صورت کے اندر 40 نیکی مل جائے گی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ و مغفرت ہو، 40 نیکی کا حقدار ہو گیا. قرآن مجید کے اندر جہاں سلام کا معاملہ آیا وہاں فرمایا فحیو بأحسن منہا او ردوہا، تو اس میں فحیو بأحسن منہا کو مقدم کیا گیا ہے ردوہا کے اوپر. کیا معلوم ہوا؟ کہ جیسا سلام کیا جاوے جواب اس سے افضل ہونا چاہیے، جیسا سلام کیا جاوے جواب اس کے مقابلے میں افضل ہونا چاہیے. اس کی تقدیم قرآن میں، اس کی تقدیم یہ علامت ہے اس بات کی कि नफ्से सलाम का नफ्से जवाब उसके मुकाबले के अंदर सलाम का जवाब ज्यादा अफजल होना अल्लाह को भी पसंदीदा है और उसका इल्तिजाम करना चाहिए। जी حضرت معاذ ابن انس نبی کریم صلی اللہ علیہ وسلم سے اسی مفہوم کی روایت نقل کرتے ہیں لیکن اس میں ایک لفظ زیادہ ہے کہ ایک چوتھے آدمی آئے اور چوتھے آدمی نے آ کے کیا کہا السلام علیکم ورحمۃ اللہ وبرکاتہ ومغفرتہ تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ 40 نیکی مل گئی، الفاظ بڑھائے ثواب بڑھ گیا، بس اس سے زیادہ حدیث میں نہیں آیا ہے، اس سے زیادہ حدیث میں نہیں. یعنی اب کوئی آدمی ہی نہیں سوچے کہ میں جتنے الفاظ بڑھاتا جاؤں اتنی نیکی جو ہے بڑھتی جاوے، ایسا نہیں ہے کہ اب السلام علیکم ورحمۃ اللہ وبرکاتہ ومغفرتہ بس یہیں سٹاپ کر دینے کا، آگے مزید کلمات اب نہ بڑھاوے چونکہ حدیث میں اتنی ہی کی گنجائش آئی ہے. جی عام متن فضائل کی جو روایتیں ہیں اس کے اندر الفاظ بڑھانے سے ثواب زیادہ ہوتا ہے، یہ جو فرمایا نا کہ ہاکذا تکون الفضائل. اب دیکھیں ہم فضیلت سنتے ہیں کہ ایک مرتبہ سبحان اللہ کہنے پر یہ فضیلت، تو ظاہر ہے کہ جو آدمی دو مرتبہ پڑھے گا تو فضیلت بڑھ جائے گی، 20 مرتبہ پڑھے گا فضیلت بڑھ جائے گی، لیکن جہاں تک بڑھانا نفس کلمہ میں نصوص سے ثابت ہے وہیں تک بڑھانا ہے، اس سے آگے نفس کلمات کے اندر بڑھانا نہیں ہے. حضرت ابو امامہ رضی اللہ تعالیٰ عنہ سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا لوگوں کے اندر سب سے بہترین آدمی اللہ تعالیٰ کی نظر میں وہ ہیں جو سلام سے شروعات کرے. اولا کا ایک معنی ہے اقرب، اللہ کی نظر میں بہت مقرب بندہ جو سلام سے شروعات کرے. دوسرا معنی اولا کا ہے اخص، اللہ کی نظر کے اندر وہ بندہ بڑا مخصوص بندہ ہے جو سلام کو شروعات کرے. مراد یہ ہے کہ جب دو آدمی آپس کے اندر ملے، دونوں کا درجہ بھی آپس کے اندر برابر برابر ہو، تو اس صورت کے اندر سب سے پہلے جو شروعات کرے گا وہ اللہ کی نظر میں بڑا پسندیدہ ہے. ورنہ جیسے کہ قانون بتلایا گیا کہ بھئی جو گزرنے والا ہے وہ بیٹھنے والے کو سلام کرے، اسی طریقے سے آنے والا اہل محفل کو سلام کرے، قانون اپنی جگہ پر ہے. لیکن جب دونوں ایک درجے کے ہو، مثلا دونوں گزر رہے ہیں، تو اس میں جو ابتدا بھی سلام کرے گا وہ ہے اللہ کی نظر میں بڑا مقرب اور بڑا خاص بندہ. باقی اب کوئی یوں کہے کہ میں مجلس میں آیا باہر سے اور آ کے میں سلام کرتا ہوں، اب مجھے فضیلت حاصل ہو گئی اول الناس باللہ من بدا بالسلام، تو یہ فضیلت تو حقیقت میں اس کے لیے ہے کہ جب دو آدمی آپس میں ایک درجے کے ہوئے اور ان کی ملاقات کے وقت جس نے سلام سے ابتدا کی وہ اللہ کی نظر کے اندر بڑا مقرب اور خصوصی بندہ ہے. جی حضرت جریر رضی اللہ تعالی عنہ سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم عورتوں کے مجمع پر سے گزرے تو نبی کریم صلی اللہ علیہ وسلم نے ان عورتوں کو سلام کیا. پہلی بات ذہن میں رکھو، یہ نبی کریم صلی اللہ علیہ وسلم کے خصوصیات میں سے ہیں عورتوں کو سلام کرنا، چونکہ آپ صلی اللہ علیہ وسلم फितने से महफूज है, मामून है, मासूम है, इस वजह से। दूसरी बात, महारिम औरतों को तो सलाम करना चाहिए, जौजा को भी सलाम करना चाहिए, माँ को, बहन को, महारिम जितने भी है। तीसरी बात, अजनबिया औरत को सलाम करना मकरूह है, इल्ला ये कि ऐसी बुढ़िया हो, ऐसी बुढ़िया हो कि वहां किसी किस्म के फितने का दूर दराज से भी अंदेशा न हो, तो ऐसी बुढ़िया को सलाम कर सकते हैं। बाकी जो है अजनबिया, अगर जरा भी फितने का अंदेशा हो तो सलाम की गुंजाइश नहीं है, क्योंकि बाज लोग कबाड़ी के ताजिर होते हैं। और जवान औरत को कोई अजनबी आदमी सलाम करे तो ये मकरूह तहरीमी के दर्जे के अंदर है, इसीलिए जो है जवान औरतों को तो बिल्कुल सलाम नहीं करने का। जी बात ये भी थी कि भाई उम्मत की जो औरतें हैं ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की रूहानी बेटियां हैं, वो भी है, इसीलिए वहां सलाम में कोई ऐसी बात है ही नहीं। हजरत उमर रदी अल्लाह ताला अन्हु का एक इरशाद है कि मुसलमान अगर तीन चीजों को इख्तियार कर लेवे तो आपस में बाहमी जो ताल्लुकात है वो ताल्लुकात मजबूत भी हो जाएंगे, इखलास और मोहब्बत के जज्बात को परवान मिलेगा, इखलास और मोहब्बत के जज्बात और बढ़ेंगे। तीन चीजों को इख्तियार कर ले। नंबर एक, मुलाकात के वक्त पर सलाम से इब्तिदा करना। नंबर दो, सामने वाले को जो नाम पसंद हो उसी नाम से उसको खिताब करना कि भाई इसको ये नाम पसंद है मेरा, तो सामने वाले को मैं इस लफ्ज से बुलाऊंगा तो उसको अच्छा लगेगा, उस नाम से उसको खिताब करना। नंबर तीन, मजलिस में आवे तब इज्जत से जगा देना कि भाई कोई आ गया तो भाई इज्जत से, आप तशरीफ रखी, आपकी जगह है, इज्जत से जगा देवे आने वाले को। ये है तीन चीज जिससे आपस के अंदर ताल्लुकात में इस्तेहकाम भी आएगा, इखलास भी आएगा, मोहब्बत के जज्बात को परवान चढ़ेगा। हजरत अली इब्न अबी तालिब रदी अल्लाह ताला अन्हु से मनकूल है कि पूरी जमात की तरफ से एक सलाम काफी है। मालूम हुआ कि सलाम करना सुन्नत अलल किफाया है कि एक जमात गुजर के जा रही है, एक साथी ने सलाम कर दिया काफी हो जाएगा। इजामर्रु, जब वो पूरी जमात गुजर रही हो तो एक साथी सलाम कर लेगा काफी हो जाएगा। और बैठे हुए की तरफ से एक का जवाब देना भी काफी हो जाएगा, यानी चंद लोग बैठे हुए हैं और एक साथी ने जवाब दे दिया तो वो जवाब काफी हो जाएगा। तो पूरी जमात में से एक साथी सलाम करे काफी, पूरी जमात में से एक साथी जवाब दे दे देवे काफी हो जाएगा। ये सुन्नत अलल किफाया है। अब देखिए ये रिवायत के बारे में क्या फरमाते हैं कि एक सनत के एतबार से ये रिवायत रिवायत मरफू है कि हसन इब्ने अली जो हजरत इमाम अबू दाऊद रहमतुल्लाह अलैह के शेख हैं, उस्ताद हैं, वो हसन इब्ने अली जब इस रिवायत को नकल करते हैं तो उसको मरफू अन रिवायत नकल करते हैं, और इमाम बेहकी ने भी इसी को इख्तियार किया है। लेकिन इमाम अबू दाऊद रहमतुल्लाह अलैह की सनद के अंदर जब हजरत अली इब्न अबी तालिब रदी अल्लाह ताला अन्हु से इमाम अबू दाऊद ने अपने दूसरे शुयूख से नकल किया तो वहां उसको मरफू के बजाय मौकूफ रिवायत करार दिया, यानी कौले सहाबी, کہ حضرت علی رضی اللہ تعالی عنہ کا فرمان ہے، اور جب ان کے استاد حسن ابن علی سے نقل کریں گے تو اس صورت کے اندر اس کو مرفوعاً یعنی نبی کریم صلی اللہ علیہ وسلم کے ارشاد کے طور پر نقل کریں گے. جی حضرت عمر ابن شعیب اپنے والد اور دادا سے نقل کرتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، وہ آدمی ہماری جماعت میں سے نہیں ہے جو غیروں کے ساتھ تشبہ اختیار کرے، یعنی وہ مسلمان مسلمان نہیں جو دوسرے کے ساتھ مشابہت اختیار کرے، یعنی دوسرے مذاہب کے لوگوں کے طریقے کے اوپر عمل کرے. خاص طور پر یہاں سلام کے لیے کہا جا رہا ہے کہ سلام کے معاملے کے اندر بھی غیروں کے طریقے کو اپنانا یہ اپنے آپ کو جماعت اسلام سے خارج کر دینا ہے. عموم تو ہے ہی لیکن یہاں سلام کے معاملے میں خاص طور پر ہے. اب دیکھیے دوسرے مذاہب میں کیا ہوتا ہے کہ گڈ مارننگ، نمستے، جھک جانا، یہ سب سلام کے طریقے ہیں کہ دو انسان دوسرے انسان سے ملیں گے تو گڈ مارننگ، گڈ آفٹر نون، گڈ ایوننگ، ایسے الفاظ بولیں گے، یا نمستے کریں گے یا جھک جائیں گے. اس طرح کے طریقے کو اپنانا یہ جو ہے من تشبہ بغیرنا. دوسری بات، لا تشبہو بالیہود ولا بالنصارا، تم یہود اور نصارا کی مشابہت اختیار مت کرو، یعنی خاص طور پر سلام میں. عموم میں تو ہے ہی، اس لیے کہ یہود صرف انگلیوں سے اشارہ کر کے سلام کرتے ہیں اور عیسائی لوگ ہتھیلی کے ذریعے سے سلام کرتے ہیں. تو ان لوگوں کا ایک مخصوص طریقہ ہے سیلیوٹ مارنا، یہ عیسائی طریقہ ہتھیلی کے ذریعے سے سیلیوٹ. تو کہا یہ طریقہ صحیح نہیں ہے، اور بہت سے لوگ یوں سلام کرتے ہیں، یوں بس تھوڑا جھک جائیں گے اور اس طرح ہاتھ کریں گے. تو یہ سب غیروں کے طریقے ہیں. تو یہ حضرات صرف اشارے پر اکتفا کرتے ہیں. باشرائے حدیث کہتے ہیں کہ یہ نبی کریم صلی اللہ علیہ وسلم کی پیشین گوئی ہے، گویا حضور یہ فرمانا چاہتے تھے کہ میری امت میں مستقبل میں ایسے لوگ پیدا ہوں گے جو یہود نصارہ کے انداز میں سلام کریں گے. کہ اس وقت ہو رہا ہے مسلمانوں کے اندر بھی، زبان سے کچھ نہیں بولیں گے، بس اتنا آداب اور بس یہی اس طریقے سے کر دیں گے، گویا ایک پیشین گوئی کے طور پر ہے. انبیاء علیہ الصلاۃ والسلام کے مبارک طریقے کو چھوڑ کر کوئی بھی دوسرا طریقہ سلام ہو یا اس کے علاوہ کوئی چیز ہو، اس کو اختیار کرنا یہ ہرگز ہرگز مناسب نہیں ہے. ہاں اگر کوئی آدمی دور ہو اور آپ کو معلوم ہے کہ میری آواز وہاں تک نہیں جائے گی تو سلام بولنے کے ساتھ اشارہ بھی کر لو تاکہ اس کو پتہ چلے کہ ہاں سلام کیا، تو اس کی تو گنجائش نکل سکتی ہے. باقی یہ کہ صرف اشارہ کر دو اس کی گنجائش نکل نہیں سکتی. یہ ہے تشبہ دوسری قوموں کے ساتھ جو آج مسلمانوں کے اندر بہت زیادہ بڑھ رہا ہے. جی حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، جب تم میں سے کوئی آدمی اپنے مسلمان بھائی سے ملے تو اس مسلمان بھائی کو سلام کرے، مسلمان بھائی کو سلام کرے. फिर अगर दोनों भाइयों के दरमियान बीच में दरख्त आ गया या दीवार आ गई या पत्थर आ गया, फिर मुलाकात हुई, फिर से सलाम करें। यानी बीच में जरा सा भी कोई हाइल आ गया तो दोबारा सलाम करो। कितना, यानी इससे अंदाजा लगाओ कि सलाम की कसरत मतलूब है। सलाम की चाहे फर्द हो ही रेवे, लेकिन बकसरत सलाम, कि भाई अभी मिले लेकिन नीचे जाकर के आए पानी पीकर फिर मिले सलाम वाले, अभी मुलाकात हुई फिर नीचे जाकर आए जरा सा फास फिर सलाम, बार बार सलाम, बार बार सलाम, ये इसका हासिल है। तो हर नई मुलाकात के ऊपर सलाम करना इस रिवायत से साबित हुआ। अलबत्ता जो लोग आमने सामने मौजूद हो और सलाम करना शुरू कर देवे वो सही नहीं है। आमने सामने ही है और सलाम करना शुरू कर देवे वो सही नहीं। जैसे कि मस्जिद में है, साथ नमाज पढ़ी, साथ बैठे हैं, लेकिन अचानक क्या हो गया कि खड़े हो गए सलाम अलैकुम सलाम अलैकुम सलाम अलैकुम, करते हैं कि नहीं बाज़ लोग इस तरीके से। अभी ईद की नमाज साथ में पढ़ी ईदगाह में, भाई कुछ हुए, नमाज खत्म हुई, खुतबा खत्म नहीं, सलाम अलैकुम सलाम, ये काई का सलाम, साथ बैठे हैं कब से, एक घंटे से इमाम साहब का ईद का बयान सुना, नमाज सुनी, खुतबा सुना, साथ बैठे और ये एकदम ये क्या हो गया सलाम अलैकुम, ये कौन सा सलाम लाए। इसकी कोई जो है हकीकत नहीं है, ये बेहकीकत सलाम है। हाँ, जदीद मुलाकात किसी भी शक्ल में हो गई उसमें सलाम है। लेकिन अगर आदमी पेशाब कर रहा हो या बड़ा इस्तिंजा कर रहा हो, सलाम न करे। जिमा के वक्त सलाम न करे, सोने वाले को सलाम न करे, नमाज पढ़ने वाले को सलाम न करे, अजान देने वाले को सलाम न करे, हमाम खाने में है उसको सलाम न करे, खाना खाते हुए आदमी को सलाम न करे, और अगर किसी ने इन लोगों को सलाम कर ही दिया तो जवाब देना जरूरी नहीं है। खुतबे के वक्त भी सलाम न करे, तिलावत के वक्त भी सलाम न करे। अलबत्ता ये है कि तिलावत के वक्त कोई आदमी आपको सलाम करे तो रोक करके जवाब आप देना चाहे दे सकते हो, बाकी खुतबे के वक्त के ऊपर लोगों को खुतबा सुनने के अंदर मशगूल रखना चाहिए, सलाम करके खलल नहीं करना चाहिए। जी हजरत कतादा रहमतुल्लाह अलैह से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब तुम घर के अंदर दाखिल होवो तो घर वालों को सलाम करो। अपने घर वालों को भी सलाम करने का, यानी कि आदमी सोचे कि मैं अपने घर में जाऊं उसमें काहे का सलाम, नहीं, अपने घर वालों को भी सलाम करो। और जब तुम घर से बाहर निकलो तो उनको रुखसत, घर वालों को रुखसत करो सलाम के जरिए से, यानी वहां से रवानगी के वक्त पर भी सलाम करके रुखसत होने का। जैसे जाते वक्त सलाम किया, रवानगी के वक्त पर भी सलाम करने का। अब ये जो फरमाया फाउदिउ अहलहु बिसलामिन, उसका एक मतलब ये है कि सलाम को हमने वहां वदियत रख दिया कि आखिरत के अंदर जो है उसकी खैर बरकत हम पाएंगे। यानी निकलते निकलते हमने सलाम कर लिया तो गोया कि उस सलाम को हमने वहां बतौरे अमानत और वदियत के रख दिया, उसकी खैर बरकत आखिरत के अंदर इंशाल्लाह पाएंगे। दूसरी बात, जाते जाते अलविदाई सलाम कर लिया तो दुनिया के अंदर भी उसकी खैर और बरकत पाएंगे। तीसरी बात, जाते जाते आपने सलाम किया तो आपने वो सलाम घर वालों के पास अमानत रख दिया। अमानत रखने का मतलब ये है कि घर वापसी सलामती से इंशाल्लाह होगी, घर तुम्हारी वापसी सलामती से इंशाल्लाह होगी। और आइंदा दोबारा घर वालों को सलाम करने का मौका मिलेगा। इसलिए कि आदमी जब कोई अमानत रखता है तो अमानत वसूल करने के लिए आता है। अब घर से निकलते निकलते सलाम कर लिया और उसको वदियत कहा गया, गोया कि इस सलाम को लेने के लिए वापस घर आना है। गोया एक नेक फाली हो गई कि आदमी दोबारा अपने घर के अंदर सलामती से आएगा, इसकी नेक फाली हो गई। जी हजरत अनस रदी अल्लाह तआला अन्हु से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ए मेरे प्यारे बेटे, जब तुम अपने घर वालों के पास जाओ तो सलाम करो, ये सलाम तुम्हारे लिए बरकत होगा और अपने घर वालों के लिए भी बरकत होगा, हमेशा उसकी बरकत बाकी रहेगी। और घर में कोई न होवे तो अस्सलामु अलैना वाला इबादिल्लाहिस सालिहीन कह देना चाहिए। जी हजरत जाबिर रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बातचीत शुरू करने से पहले कलाम करना चाहिए, यानी किसी को मिलो तो पहले सलाम करो, बाद में बातचीत करो, चाहे रूबरू चाहे टेलीफोन के ऊपर, सबसे पहले सलाम बाद में कलाम, ये तरतीब अपनानी चाहिए। अब तो लोग मिलते ही पहले बात करते हैं, तो कहते हैं ओ सॉरी मैं भूल गया, फिर वो सलाम करते, पहले बात चालू कर देंगे। जी हजरत इमरान इब्ने हुसैन रदी अल्लाह ताला अनु से मनकूल है कि हम जमाने जाहिलियत के अंदर यूं कहा करते थे, अन अमल्लाहु बिका आइनन, अल्लाह ताला तुम्हारी वजह से आंखों को ठंडा करे, अल्लाह ताला तुम्हारी वजह से आंखों को ठंडा करे, व अनअम सबाहन, हर सुबह तुम्हारे ऊपर नेमतों की बारिश होवे, हर सुबह तुम्हारे ऊपर नेमत ही नेमत होवे। ये कहते हैं कि इस्लाम के आने से पहले जमाने जाहिलियत के अंदर सलाम करने का ये तरीका था, अन अमल्लाहु बिका आइनन, अल्लाह तुम्हारी वजह से मेरी आंख ठंडी करे और हर सुबह तुम्हारे ऊपर खैर 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 भलाई भलाई होवे। मालूम हो गया कि ये गुड मॉर्निंग जाहिलियत का तरीका है, चूंकि उसका माना और इसका माना दोनों यकसा ही है, करीब करीब उसका माना होता है। गोया के तुम्हारे दोस्तों अजीजों खुशहाली रेवे और तुम ऐसे हाल में रहो कि तुम्हारे दोस्त लोग तुम्हारे रिश्तेदार लोग तुमको देखकर खुश रेवे, अन अमल्लाहु, यानी तुम ऐसे हाल में रहो कि तुम्हारे दोस्त तुम्हारे रिश्तेदार तुम्हारे मुतालिकिन सब तुमको देखकर खुशहाल रेवे, ऐसी जो है ऐसे जुमले बोला करते थे। और सुबह ताजगी वाली और नेमत वाली, तो फिर पूरा दिन ताजगी वाला और नेमत वाला रहेगा, इस तरह के जुमले बोलने का रिवाज था। लेकिन जब इस्लाम आ गया या हम इस्लाम में दाखिल हो गए तो हमको इस चीज से मना कर दिया गया कि अब इस तरह के जुमले मत बोलो, बल्कि अब बोलो अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। जी
حدثني أبي عن جدي قال بعثني أبي إلى رسول الله صلى الله عليه وسلم فقال إيتي فأقرئ السلام قال فأتيته فقلت أبي يقرئك السلام فقال عليك وعلى أبيك السلام رواه داود رحمه الله
حضرت غالب رحمة الله عليه کہتے ہیں کہ ہم حضرت حسن بصری رحمة الله عليه کے دروازے کے اوپر بیٹھے ہوئے تھے اتنے میں ایک شخص آ گیا اور آنے والے شخص نے کہا کہ حدثنی ابی مجھے میرے والد نے یہ حدیث بیان کی، عن جدی اور والد بزرگوار یہ حدیث نقل کرتے ہیں میرے دادا جان سے، قال دادا جان نے کہا کہ مجھے میرے ابا جان نے نبی کریم صلی اللہ علیہ وسلم کی خدمت کے اندر بھیجا، فقال کہا کہ جاؤ نبی کریم صلی اللہ علیہ وسلم کو میرا سلام پہنچا دو۔ تو یہ راوی کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں مجھے میرے ابا جان نے بھیجا اور کہا کہ جاؤ حضور کو میرا سلام پہنچا کر کے آؤ۔ فأتيته میں پہنچا نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں اور جا کر میں نے عرض کیا میرے ابا جان آپ کو سلام کہلوا رہے ہیں، تو نبی کریم صلی اللہ علیہ وسلم نے جواب میں کہلوایا آپ پر اور تمہارے ابا کے اوپر سلام ہو۔ کیا معلوم ہوا؟ کہ سلام میں نیابت جائز ہے، یعنی آپ کسی کے پاس خود سلام کرنے کے لیے نہ جا سکو تو اپنا نائب بنا کر کے دوسرے کو بھیج سکتے ہو، یا یہ کہ کوئی کہیں جا رہا تھا اور آپ نے اس کے ساتھ سلام کہلوا دیا تو یہ چیز مشروع ہے، ثابت ہے کہ بھائی سلام کہلوا دینے کا کہ بھائی فلاں صاحب کو سلام میرا پہنچا دینا، تو اس میں دونوں ثواب میں شامل ہو جائیں گے، جس کے ذریعے بھیجا وہ بھی اور بھیجنے والا بھی، دونوں سلام کے اندر شامل ہو جائیں گے۔ جی اب یہ آخر میں دو تین روایتیں ایسی آ رہی ہے کہ بظاہر نفس سلام سے اس کا تعلق نہیں ہے، لیکن مؤلف رحمہ اللہ کا ایک معمول ہے کہ جب کوئی عنوان قائم کرتے ہیں تو موضوع کی مناسبت سے روایات باب کے اخیر کے اندر لاتے ہیں، اس انداز کی یہ دو تین روایت ہے۔ ابن العلا ابن الحضرمی، اور بعض نسخوں میں ہے ان ابل علا الحضرمی، ان العلا الحضرمی، اس طریقے کا جملہ بھی آیا ہے کہ حضرت علا ابن حضرمی نبی کریم صلی اللہ علیہ وسلم کی طرف سے عامل تھے۔ گویا کہنے کا مطلب یہ ہے کہ حضرت علا ابن حضرمی رضی اللہ تعالی عنہ کے بیٹے سے یہ روایت منقول ہے، یہ ابن کا لفظ یہاں آیا، اور بعض کتابوں کے اندر ابن کا لفظ نہیں ہے، سیدھا حضرت علی ابن حضرمی سے منقول ہے کہ ان کو نبی کریم صلی اللہ علیہ وسلم نے عامل بنایا تھا۔ عامل بنانے کا مطلب ہے علاقے کا گورنر، علاقے کا ذمہ دار نبی کریم صلی اللہ علیہ وسلم نے ان کو بنایا تھا۔ یہ حضرت علی حضرمی رضی اللہ تعالیٰ عنہ جلیل القدر صحابی ہے، صحابہ میں ان کا اونچا مقام ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ان کو بحرین کا عامل بنایا تھا، پھر حضور کی زندگی میں یہ عامل رہے بحرین کے، بعد میں حضرت ابو بکر صدیق کا زمانہ آیا یہ بحرین کے عامل رہے، پھر حضرت عمر کا زمانہ آیا یہ بحرین کے عامل رہے، یہ سلسلہ رہا ان حضرت عمر کے زمانے تک۔ تو نبی کریم صلی اللہ علیہ وسلم کا زمانہ، حضرت ابوبکر کا زمانہ، حضرت عمر کا زمانہ، تینوں زمانے کے اندر یہ بحرین کے عامل رہے حضرت علی حضرمی رضی اللہ تعالیٰ عنہ۔ اب وہاں سے کارگزاری کے خطوط لکھتے تھے، چونکہ حضور نے ان کو گورنر اور نائب بنا کے بھیجا تو اس علاقے کی کارگزاری یہ بھیجتے تھے۔ وکان اذا کتب الیہ، اور جب یہ نبی کریم صلی اللہ علیہ وسلم کو خط لکھتے تھے تو بدا بنفسی ہی اپنی ذات سے شروع کرتے تھے۔ اپنی ذات سے شروع کرنے کا کیا مطلب؟ من العلاء الحضرمی الى رسول اللہ صلی اللہ علیہ وسلم، جیسے کہ قرآن میں بھی وہی ادب آیا انہ من سلیمان و انہ بسم اللہ الرحمن، تو خط لکھنے والا اپنا نام پہلے لکھے تاکہ پڑھنے والے کو تعارف ہو جائے کہ بھائی یہ خط کس کی طرف سے ہے۔ اسی لیے حضرت علی حضرمی نے یہ ترتیب اپنائی تھی کہ سب سے پہلے اپنا نام لکھتے تھے، پھر السلام علیکم ورحمۃ اللہ وبرکاتہ. خود نبی کریم صلی اللہ علیہ وسلم کا طرز مبارک بھی یہی تھا، جو حضور نے شاہان عجم کے نام پر دعوتی خطوط لکھے اس میں حضور نے یہی ترتیب اپنائی، من محمد رسول اللہ الى ہرقل روم، اس طریقے سے حضور خط لکھا کرتے تھے. اور سلام اگر سامنے والا مسلمان ہے تو سلام لکھنا ہے، اور اگر جس کو خط لکھا جا رہا ہے وہ مسلمان نہیں ہے تو وہ سلام علی من اتبع الہدا، بس یہ لکھ دینا ہے سامنے والے کو. اس سے یہ بات معلوم ہوئی کہ سلام زبانی بھی ہے اور تحریری بھی ہے، کہ جس طرح یہ لکھتے تھے سلام، تو سلام زبانی بھی ہوتا ہے اور تحریر کے ذریعے سے بھی ہوتا ہے. گویا کہ آدمی کبھی بھی کوئی تحریر کسی کو لکھے، ای میل لکھے، واٹس اپ پر میسج لکھے، تو اس وقت پر پہلے سلام سے ابتدا کرنی چاہیے، پھر آگے مضمون لکھنا چاہیے. جی تشدید والی روایت بھی ہے، حضرت جابر رضی اللہ تعالی عنہ سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا جب تم میں سے کوئی آدمی خط لکھے تو اس کے اوپر مٹی ڈال دے وے، اس کو مٹی آلود کر دے وے، اس لیے کہ یہ انسان کی حاجت پوری کرنے میں زیادہ بہتر ہے. اگرچہ حکم لگا دیا ہذا حدیث منکر، منکر روایت ہے، لیکن مطلب تو سمجھ لینا چاہیے کہ بھئی خط لکھنے کے بعد مٹی ڈالنے کا کیا مطلب، غبار آلود کرنے کا کیا مطلب. نمبر ایک، بعض حضرات یہ کہتے ہیں کہ پہلے زمانے کے اندر لوگ تازی روشنائی سے خط لکھتے تھے، ادھر دوات رہتا تھا روشنائی رہتی تھی، اور چھیلا ہوا قلم رہتا تھا، قلم بھگویا لکھا، قلم بھگویا لکھا، قلم بھگویا لکھا. اب وہ تازی روشنائی سے لکھا ہوا خط موڑ دے دے تو روشنائی ادھر ادھر پھیل جائے گی، پورا خط بھدا ہو جائے گا. تو تازی روشنائی کو سکھانے کے لیے اس پر مٹی رکھ دو تاکہ وہ روشنائی سوکھ جائے، پھر خط کو موڑ دو تو روشنائی ادھر ادھر لگے گی نہیں. اب کیا کرتے تھے، ابھی ماضی قریب تک جب تک یہ روشنائی والی قلم استعمال ہوتی تھی کہ اس پر چوک پھرا دیتے تھے، یہ چوک ہوتا ہے نا وہ لکھنے کے بعد اوپر چلا دینے کا، تو روشنائی وہ چوس لیتا ہے، تو پھر جو روشنائی ادھر ادھر لگتی نہیں، ورنہ وہ ایک بلو رنگ کی طرف مائل ریت ہوتی ہے مٹی والی، وہ اس کے لیے بہت مؤثر ہے. سمندر کے کناروں پر بھی وہ پڑی رہتی ہے، وہ لا کے رکھ دینے کی، جہاں بھی روشنائی گری رکھو فوراً وہ ساری روشنائی کو اپنے اندر جذب کر لیتی. تو کا ایک مطلب یہ کہ لکھنے کے بعد مٹی ڈال دو تاکہ جو ہے وہ روشنائی کو جذب کر لے رہے اور خط جلدی سوکھ جاوے، اور آپ پیک کر دو تو ادھر ادھر روشنائی پھیلے گی نہیں. نمبر دو، دوسرا مطلب، اس طریقے سے خط پر مٹی ڈالنے میں کیا حکمت ہے، کا وہ تو نبی کریم صلی اللہ علیہ وسلم کو معلوم. شارع علیہ السلام نے فرمایا ہم نے سن لیا، ہم نے مان لیا، ہم اپنی طرف سے کوئی بات اس میں کہنا نہیں چاہتے. نور نبوت سے حضور نے اس کا کوئی فائدہ محسوس کیا ہوگا، اسی لیے حضور نے یہ بات ارشاد فرما دی. نمبر تین، یہ توازو ہے، توازو، توازو کی تعلیم دی جا رہی ہے، اس لیے کہ مٹی یہ توازو کی علامت ہے، گویا کہ اس کے اندر توازو سکھلائی جا رہی اور توکل سکھلایا جا رہا ہے. آدمی عام طور پر خط کیوں لکھتا ہے، اپنی ضرورت اور حاجت کے لیے خط لکھتا ہے. ابا جان کو میسج لکھا ٹیکس، ابا جان ریسٹورنٹ کا بل چکانا ہے، دھوبی کا بل چکانا ہے، فلاں 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 کتابیں خریدنی ہے، اگر بل فرض ایسا لکھ دے تو فلاں فلاں کتابیں، ورنہ عام طور پر تو ریسٹورنٹ کا بل چکانا ہے और इसी तरीके से धोबी का बिल चुकाना है, उसके लिए इतने पैसे मतलूब है। तो मिट्टी डालने का क्या मतलब कि आदमी को तवक्कुल सिखाया जा रहा है कि मक्तूब इलैह के ऊपर एतमाद मत करो, मक्तूब इलैह के ऊपर एतमाद मत करो, बल्कि हकीकी हाजत रवा अल्लाह पर एतमाद करो। इसीलिए कि आदमी सिजदा कहाँ करता है, मिट्टी पर सिजदा करता है, गोया कि मिट्टी का लफ्ज इस्तेमाल करके जमीन सजदा दुआ उसकी तरफ तवज्जो दिलाई गई कि तुमने जिस हाजत के लिए खत लिखा तो सामने वाले पर एतमाद नहीं है, बल्कि हाजत रवा अल्लाह ताला के ऊपर एतमाद है कि अल्लाह ताला मेरी हाजत को पूरा कर देंगे। ये है मिट्टी डालने का एक मतलब लिया गया जी। हजरत जैद इब्ने साबित रदी अल्लाह ताला अन्हु से मनकूल है कि मैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुआ और हुजूर के सामने एक कातिब था। कातिब का मतलब कातिब साहब नहीं, जिसको लिखना आता हो वो है कातिब साहब, तो कोई लिखने का जानकार आदमी, चूंकि उस दौर में लिखना नादिर चीज थी, बहुत कम लोगों को लिखना आता था, इसीलिए का हुजूर के सामने एक लिखना जानने वाले बैठे थे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उनको फरमा रहे थे जो मैंने सुना कि भाई अपने कलम को कान पर रख दिया करो। कातिब साहब कलम को कहां रखो, कान के ऊपर रख दिया करो, इसीलिए कि उससे माल की बातें अच्छी तरीके से याद रहेगी। माल की बातें अच्छी तरह, यानी कान पर कलम रखा रहेगा तो आदमी सोचेगा अरे क्या काम है, फौरन याद आ जाएगा कि भाई ये काम करना है। या ये कि आदमी यहां कलम रखे रहने की वजह से चौकन्ना रहेगा कि भाई चौकन्ना चुस्त पाबंद रहेगा, जैसे कि आपने बड़े ही लोगों को देखा होगा यही कलम रखते हैं ताकि वक्त के ऊपर ढूंढना न पड़े, बार बार कलम का तकाजा है, अब ढूंढते बैठे तो काम कब होवे, वो यही रख देते, फौरन याद भाई यही कलम ली और लकीर बना दे। ये है अंजाम को बहुत जल्दी जो है याद दिलाने वाला। बाज हजरात कहते कि भाई वाकियतन कलम को कान पर रखने से जहन खुल जाता है, कलम को कान पर रखने से जहन खुल जाता है और भूली हुई बात याद आने लगती है और आदमी जो मजमून लिखना चाहता है वो अच्छी तरीके से लिख पाता है। तजुर्बा कर लो कि भाई भूल जाओ तो कलम कान पे रखो और फिर देखो याद आ जाता है कि नहीं याद आता है, इल्ला ही के याद किया हुआ हो। तो इम्तिहान गाह के अंदर अगर कोई बात याद ना है तो जरा थोड़ी देर के लिए कलम को कान पर रख देने की, याद किया होगा तो इंशाल्लाह याद आ ही जाएगा, और अगर कोई कवियों निस्बत है तो ना याद किया हो भी याद आ जाएगा उसको, बुजुर्गी वहां भी काम कर जाती है। और बाद हजरात ने एक लंबा चौड़ा दूर का मतलब बयान किया कि भाई कलम भी एक तरह की लिसान है, जबान लिसान है, कलम भी लिसान है, कि आदमी की माफी जमीर जिस तरह बोल के अदा होती है लिख के भी अदा होती है, दोनों माफी जमीर को अदा करने के जरिए हैं, लिसान कलम दोनों माफी जमीर के अदा करने के जरिए। और कान जो है सुनने का महल है, कान सुनने का महल है, तो कहा कि जब दोनों महल एक साथ हो गए कि कलम माफी जमीर को अदा करने का जरिया और कान ध्यान से सुनने का आला, लिहाजा दोनों चीज जब आदमी के सामने जमा हो जाएगी तो मुख्तलिफ फन इल्म हुनर की बातें उसको याद आती हुई चली आएगी। दोनों जरिए जमा हो गए, सुनने का आला और माफी जमीर अदा करने का आला, दोनों एक साथ हो गए तो आदमी को मुख्तलिफ ताबीरात मुख्तलिफ बातें मुख्तलिफ चीजें याद आती चली जाएगी और आदमी अपना काम करता चला जाएगा।